नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2081 साल माघ 16 गते बुधबार, माघ कृष्ण पक्ष औंसी तिथि, तदनुसार जनवरी महिनाको 29 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। फेक आईडीबाट गलत प्रचार गरे 5 वर्षसम्म कैद, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सरकारले तोकेको निकायमा सूचीकरण नभए फेसबुक एक्स लगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। निर्देशिकाका आधारमा नियमन भइरहेका सामाजिक सञ्जाललाई विधायिका निर्मित कानूनले नियमन गर्ने गरी सरकारले विधेयक प्रस्ताव गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका तर्फबाट विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। संघीय संसदबाट कानून पारित भई कार्यान्वयनमा आएको 6 महिनाभित्र संचालनमा रहेका प्लेटफर्महरू सूचीकरण हुनुपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ। प्राप्त निवेदनका आधारमा सरकारले प्लेटफर्म दर्ताको अनुमति दिनेछ। विधेयकले विद्युतीय प्रविधिको प्रयोगबाट साइबर स्पेसमा सृजना गरेको एप, वेबसाइट, ब्लग, एआई टूल्स लगायतलाई प्लेटफर्मको परिभाषामा समेटेको छ। अनुमति पत्र नलिएका तथा रद्द भएका प्लेटफर्मलाई रोक लगाउन सक्ने विधेयकमा सरकारले प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकको दफा 9 भनिएको छ, विभागले यस ऐन बमोजिम अनुमति पत्र प्राप्त नगरेको वा अनुमति पत्र रद्द भएका प्लेटफर्मलाई नेपालभित्र सञ्चालन गर्न रोक लगाउनेछ। दूरसञ्चार प्राधिकरणको निर्देशनमा इन्टरनेट सेवा प्रदायकले यस्ता प्लेटफर्म सञ्चालनमा रोक लगाउनुपर्नेछ। दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मले सम्पर्क बिन्दु र व्यक्ति तोक्नुपर्ने व्यवस्था प्रस्तावित रहेको छ। फेक आईडीबाट गलत प्रचार गरे 5 वर्षसम्म कैद, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नागरिकता ऐन संशोधनको प्रक्रिया अघि बढ़्यो, नेपाल समाचार पत्रले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो। सर्वसाधारणले नागरिकता दिने कार्यलाई सहज बनाउन सरकारले नागरिकता ऐन 2063 संशोधन ऐन 2079 संशोधन गर्न प्रक्रिया अघि बढ़ाएको छ। गृह मन्त्रालय नागरिकता ऐन 2063 दोस्रो पटक संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा मंगलबार पेश गरेको हो। गृहमन्त्री रमेश लेखकले मंगलबार विधेयक संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको छ। नागरिकता समस्या समाधान अध्ययन समितिले दिएको प्रतिवेदनको विश्लेषण गर्दै गृह मन्त्रालयले संशोधन बुदा तयार गरेको गृह मन्त्रालयका प्रवक्ता गोकर्ण मणि दुवाड़ीले बताउनुभयो। नागरिकता ऐन 2063 पहिलो संशोधन ऐन 2079 व्यावहारिक कार्यान्वयनमा देखा परेका समस्याको समेत मूल्यांकन गर्दै गृह मन्त्रालयले दोस्रो संशोधनको बुदा तयार गरेको छ। त्यसमा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई नागरिकता प्रदान गर्ने प्रावधान रहेको छ। स्वयं अनुरूप हाल 77 जिल्ला प्रशासन कार्यालयले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नेपालको नागरिक प्रदान गर्दै आएको छ। जन्मसिद्धका सन्तानले नागरिकता पाउन बाबु र आमाको नागरिकताको प्रमाणपत्र देखाउनु पर्ने ऐनमा भनिएको छ। नागरिकता ऐन संशोधनको प्रक्रिया अघि बढ़्यो, संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको हो। देश सही बाटोमा फर्काइदैछ प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई सही बाटोमा फर्काउने दिशामा अघि बढ़ेको बताउनु भएको छ। पार्टी संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्नुहुँदै वहाँले यस्तो कुरा बताउनु भएको हो। अहिले देशमा व्यतिथि बढ़दै गएको र त्यसलाई चिरेर अघि बढ़नुपर्ने आजको आवश्यकता रहेको औल्याउँदै वहाँले त्यसका लागि एमाले र कांग्रेसको सरकार बनेको स्पष्ट पार्नुभयो। सहमति अनुसार अब एमाले 17 महिना सरकारमा रहने र त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताउनुभयो। सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकाले एमालेका सांसदहरूको संसदमा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उहाँले स्पष्ट पार्नुभयो। राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसदमा एमालेको भूमिका हुने उहाँले बताउनुभयो। कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ़नुपर्नेमा ओलीले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ। तथ्यमा आधारित भएर बहस गर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो। तथ्य र सत्यका आधारमा बोल्ने कुरामा नहिचकिचाउन उहाँले आग्रह गर्नुभयो। उहाँले सरकारले छिमेकी सम्बन्धलाई विशेष रूपमा अघि बढ़ाउने पनि बताउनुभयो। अन्तर्राष्ट्रिय समुदायमा पनि विश्व शान्ति, निशस्त्रीकरण र अन्तर्राष्ट्रिय न्यायका पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पार्नुभयो। देश सही बाटोमा फर्काइँदैछ प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सरकार ढल्ने कुरा हल्ला मात्रै, सत्ता गठबन्धनको गाँठो झन कसिलो बन्दै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। प्रतिपक्षी दलहरूले सरकारको आयुको जोड़ घटाउ गर्दै गर्दा सत्ता गठबन्धन झनै बलियो बन्दै गएको छ। केही दिन यता भइरहेका गठबन्धन दलका एकल र सामूहिक छलफलले सत्ता सहयात्रालाई थप बलियो बनाउँदै लगेको छ। द्विपक्षीय सहमति कार्यान्वयन गर्ने विषयमा दुवै दलका नेताहरू सक्रियताका साथ लागेका छन्। कांग्रेस एमालेका नेताहरूबीच आन्तरिक र अन्तर्पार्टी छलफललाई व्यापकता दिएका छन्। सरकारलाई सफल बनाउँदै गठबन्धनको बाँकी कार्यकाल सहमति अनुसार अघि बढ़ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक हुनुहुन्छ। देशलाई स्थायित्व र स्थिरता दिन दुई तिहाईको सरकार बनेको नेताहरूले दावी गरेका छन् नेपाल समाचार पत्रले छापेको हो। अमेरिकाका आप्रवासी सबै आत्तिनु पर्दैन, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको प्रसंग हो यो। अमेरिकामा यति बेला कागजपत्र विहीन आप्रवासीहरूमा सन्त्रास छ। विश्वभरका 196 मुलुकका मानिसहरूले खोजिरहेको अमेरिकी सपना के हुने हो यसै भन्न सकिने अवस्था छैन। विशेष गरी कागजपत्रको प्रक्रिया पूरा गरी नसकेका आप्रवासीहरूमा त्रास देखिन्छ। सिकागो, न्यूयोर्क, टेक्सस लगायतका केही राज्यमा कागजपत्र नभएका आप्रवासीहरू धरपकड़मा परेसँगै यस्तो सन्त्रास थपिएको हो। आप्रवासनप्रति कठोर नीति अपनाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धता र कार्यकारी आदेशहरूले अमेरिकाभित्र रहेका लाखौं आप्रवासीहरूको जीवनमा अनिश्चितता थपिएको हो। यद्यपि राष्ट्रपति ट्रम्पले अनधिकृत रूपमा बसेकाहरू बाहेक अन्यको हकमा कुनै कदम नचाल्ने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले 47 राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशहरू हस्ताक्षर गरे लगत्तै आईसीई इमिग्रेशन एण्ड कस्टम इन्फर्मेटले निगरानी तीव्र पारिरहेको छ। सीएनए, बीबीसी लगायतका ठूला अन्तर्राष्ट्रिय संचार माध्यमहरूले आप्रवासन सम्बन्धी प्रकाशित गरेका समाचारहरूलाई आधार मान्ने हो भने ठूलो संख्यामा कागजपत्र विहीन आप्रवासीहरूमाथि निगरानी भइरहेको छ। के कागजपत्रको प्रक्रिया पूरा नभएका सबै आत्तिनु पर्ने हो? यतिबेला फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा 2-4 लाइक कमेन्टका खातिर आधा समाचार र आधा जानकारी दिनेहरूले अमेरिका लगायत विश्वभर अमेरिकी आप्रवासन आतंक नै मचाएका छन्। युट्यूबमा केही भ्युअर्स पाउनकै खातिर अमेरिकामा फलानालाई समात्यो भन्ने समाचारहरू देख्न पाइन्छ। न्यूयोर्कका चर्चित कानून व्यवसायी केशव राज सेडाई भन्नुहुन्छ, त्यसरी सबैजना आत्तिनु पर्ने भन्ने होइन र त्यस्तो सबै डराउनु पर्ने पनि होइन। जो जसरी अमेरिकामा आएको भए पनि कागजपत्रको प्रक्रियामा रहेकाहरू भने आत्तिनु पर्ने छैन। अमेरिकाका आप्रवासी सबै आत्तिनु पर्दैन, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नेपालमा नर्सिङ अध्ययन गर्न चाहनेहरूको संख्या अधिक भए पनि नेपालमै बसेर काम गर्न दृढ नर्स भेट्टाउन मुस्किल हुँदै गएको छ। नेपालमा अध्ययन गरेका प्राय नर्सको सपना विकसित देशमा गएर सेवा गर्ने बन्दैछ। पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा लगायत युरोपियन मुलुकका अलावा खाड़ी मुलुकमा समेत नेपाली नर्सहरू पलायन हुँदैछन्। विशेष गरी नेपालमा नर्सको तलब सुविधा अत्यन्त न्यून रहेका कारण नर्सहरू विदेशी नबाध्य भएका हुन्। निलु शर्मा नाम परिवर्तनले काठमाण्डुको एक निजी अस्पतालमा वर्षौं काम गर्नु पर्यो। उक्त अस्पतालमा उहाँको तलब 19,000 रूपियाँ मात्र थियो। 19,000 तलबले घर खर्च चलाउन मुस्किल भएपछि उहाँ 6 महिना अघि मात्र साउदीमा काम गर्न जानु भएको छ। साउदीमा उहाँको न्यूनतम तलब नेपाली 1,50,000 छ। यसबाहेक बस्नलाई अस्पतालले क्वार्टरको व्यवस्था गरेको छ भने खानाका लागि आफैले खर्च गर्नुपर्दछ। शर्माले नेपालको तलबले पकेट खर्च चलाउन मुस्किल परेको जानकारी दिनुभयो। वर्षौं काम गर्दा जीवन धान्न मुस्किल भएपछि साउदी आएकी हुँ। शर्माले भन्नुभयो, तलबको हिसाबले साउदीमा सन्तुष्ट छु। नर्सको नयाँ गन्तव्य खाड़ी मुलुक गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। दुई पटक मुलुकको राष्ट्रपति भइसक्नु भएकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने बताउनु भएको छ। विद्यार्थी कालमा राजनैतिक जीवनको थालनी गरेको स्थान विराटनगर पुगेर उहाँले सक्रिय राजनीतिमा फर्कने प्रश्न पार्नु भएको हो। राष्ट्रपति पद गैर राजनैतिक होइन, त्यसैले म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु, भण्डारीले पत्रकार सम्मेलनमा भन्नुभयो। मैले शुरूमा माले र त्यसपछि बनेको एमालेमा लामो समय बिताएकाले आवश्यक परेमा पुनः एमालेको राजनीतिबाट सक्रिय हुनुपर्ने अवस्था आउन सक्छ। उहाँले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन लागेकोमा खुशी व्यक्त गर्दै शुभकामना समेत दिनुभयो। पहिलो पल्ट 2072 कार्तिकमा र त्यसपछि 2074 फागुनमा राष्ट्रपति बन्नुभएकी भण्डारी नियमित दुई कार्यकाल सकेर 2079 फागुनमा शीतल निवासबाट विदा हुनुभएको थियो। त्यसको केही समयपछि उहाँ पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको थियो। भण्डारी सक्रिय राजनीतिमा फर्कने सम्भावना रहेको र नरहेको दुई थरी धारणा एमाले नेताहरूले व्यक्त गर्दै आएका थिए, तर त्यो अस्पष्ट स्थितिलाई चिर्दै सोमबार उहाँले विराटनगरमा पत्रकार सम्मेलन मार्फत दलीय राजनीतिमा आफ्नो पुनरागमन हुने स्पष्ट पार्नु भएको हो। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। एकै ठाउँ आउलान मधेस केन्द्रित दल, नागरिक दैनिकले छापेको खबरको शीर्षक हो यो। फरक फरक लहरमा उभिएका र आपसमा तिक्ततापूर्ण सम्बन्ध रहेका तराई मधेस केन्द्रित 8 राजनैतिक दलका नेताहरूलाई पुनः एक ठाउँमा ल्याउने प्रयास शुरू भएको छ। 2062-63 सालको आन्दोलनपछि गठन र विघटनको गोलचक्करमा परेका उनीहरूलाई एक ठाउँमा ल्याउन केही समय यता प्रयास हुँदै आएको छ। कांग्रेस र एमाले संविधान संशोधन गर्ने विषय उठाएपछि तराई मधेस केन्द्रित दलका नेताहरू नजिकिन थालेका छन्। नेपाली कांग्रेस र एमाले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिरहेका छन्। यस्तो अवस्थामा मधेस केन्द्रित दलहरूको अस्तित्व जोगाउन र मधेसका मुद्दा समाप्त हुन नदिन हामी एक ठाउँमा नआई सुखै छैन, तराई मधेस केन्द्रित दलका एक नेताले भने। एकै ठाउँमा आउलान मधेस केन्द्रित दल, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। सरकारले हालै ल्याएको अध्यादेश संसदबाट फास्ट ट्र्याकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। सरकारले ल्याएका अध्यादेशहरू संसदबाट फास्ट ट्र्याकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङका अनुसार बैठकले अध्यादेशहरू कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय पनि गरेको छ। संसदको हिउँदी अधिवेशन माघ 18 गते शुरू हुँदैछ। हिउँदी अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरूलाई संसदमा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ। मन्त्री गुरूङले भन्नुभयो ती अध्यादेशहरू कार्यान्वयनका लागि नियमावलीहरू तदारूकताका साथ बनाउने निर्णय गरेका छौं। नियमावली बनेसँगै अध्यादेशको कार्यान्वयन प्रभावकारी हुन्छ। अध्यादेश फास्ट ट्र्याकमा पारित गर्ने निर्णय गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। मेलेमतोमा बढ़ाइएको सिमेन्टको भाव घटाउन उद्योगीको अटेरी। भाव बढ़ाउँदा मौन बसेको सरकारले संसदको निर्देशन पनि गरेन पालना। नयाँ पत्रिका दैनिकले छापेको खबरको शीर्षक हो यो। सार्वजनिक लेखा समितिका सदस्य हरि ढकाल भन्नुहुन्छ, चार महिनाको बीचमा सिमेन्टको भाव 70% भन्दा धेरै बढ़ाउने गरी कुनै पनि शीर्षकको लागत बढ़ेको छैन, त्यसैले अस्वाभाविक र कृत्रिम रूपमा सिमेन्टको मूल्य वृद्धि गरिएको लेखा समितिले ठहर गरिसकेको छ। मूल्य घटाउन सरकारलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्न दिएको निर्देशन कार्यान्वयन नहुनु दुःखद छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भन्नुहुन्छ, उद्योगीहरूको कुरा बुझ्दा जसरी पनि झुक्याएर बढ़ी मूल्यमा सिमेन्ट बेच्ने देखिन्छ। अहिले उनीहरूले प्रतिबोरा 650 देखि 850 रूपियाँसम्म लिइरहेका छन्। सबैभन्दा सस्तो दाङमा पाइएको छ भने अधिक महँगो झापामा बिक्री गरिरहेको छ। आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेल भन्नुहुन्छ, मूल्य बढ़ी भएको कुरा प्रष्टै छ। नियन्त्रण गर्न पटक पटक भएको छलफलमा सहमति पनि भएका छन् तर कार्यान्वयन नहुँदा समस्या सुल्झिएको छैन। नयाँ पत्रिका दैनिकले छापेको हो। गंगालाल राष्ट्रिय हृदय केन्द्रले पछिल्लो वर्षमा मुटुको शल्यक्रियामा फड्को मारेको छ। अस्पतालले एक वर्षको अवधिमा 1982 जनाको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ। यो संख्या गत वर्षभन्दा 200 बढ़ी र 2 वर्ष अगाडिको तथ्याङ्कमा 800 बढ़ी संख्यामा शल्यक्रिया भएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ। अस्पतालको 29 वार्षिक उत्सवका अवसरमा अस्पतालका निर्देशक डाक्टर रवि मल्लले यस्तो जानकारी दिनुभएको हो। मुटु क्रियामा गंगालाललाई सलाम, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। सूर्यदर्शन सहकारी ठगी समेत मुद्दामा जिल्लाको आदेश खारेज भागीमा गर्दै पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा दिएको निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ। मंगलबार मिलन कुमार राईको इजलासले नेपाल सरकारवादी तथा लामिछाने समेत प्रतिवादी भएको सरकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेत मुद्दामा शुरू जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो। उच्च अदालतका सूचना अधिकारी एवं उपरजिस्ट्रार नील पनेरूले न्यायाधीश राईको इजलासले जिल्लाबाट सो मुद्दाको कैफियत प्रतिवेदन माग्ने आदेश दिएको जानकारी दिनुभयो। रविको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन भएको छ। सिंचाईको आयोजनाको जानकी गाउँपालिका 9 कटासे स्थित विद्युत गृहमा 3 वटै टरवाइन चलाएर पूर्ण क्षमता 4.71 मेगावाटमा विद्युत उत्पादन गरेको निर्माण कम्पनी एसईडब्ल्यू टुण्डी जेवीका आयोजना व्यवस्थापक उदय पोखरेलले जानकारी दिनुभयो। रानीजमरा कुलरियाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। हामीलाई लाग्न सक्छ सुरुङको ब्रेक थ्रु भइसकेपछि सञ्चालनमा आउन धेरै समय लाग्दैन, तर विज्ञ भन्छन् ब्रेक थ्रु भनेको प्रारम्भिक निर्माण मात्र हो, त्यसपछि गर्नुपर्ने काम धेरै हुन्छ। यसको एउटा उदाहरण हो नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजना। यो सुरुङको ब्रेक थ्रु गत वैशाख 3 भएको हो। अहिलेसम्म सुरुङभित्रको काम सकिएको छैन, जसले सवारी साधन सञ्चालन हुन सकेको छैन। पाल्पाको सिद्ध बाबा सुरुङ मार्गको पनि शुक्रबार ब्रेक थ्रु गरिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सुरुङको उत्तर र दक्षिण भाग जोड्न 1.8 मिटर मात्रै बाँकी राखिएको थियो, जुन काम शुक्रबार पूरा गरियो। दुवै सुरुङ मार्गको दूरी फरक फरक भए पनि ब्रेक थ्रु पछि सुरुङभित्र गरिने काम प्राय समान छ। ब्रेक थ्रु पछि पनि सुरुङ सञ्चालन हुन 1-3 वर्ष, कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा सम्पादकीयहरू छापिएका छन्। हामीले नागरिक दैनिकबाट सम्पादकीय लिँदैछौ। शहीदप्रति सच्चा श्रद्धाञ्जली शीर्षकमा नागरिक दैनिकले सम्पादकीय छापेको छ। आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति शहीद हुन्। मुलुक र मुलुकवासीका निम्ति ज्यानै सुम्पन सक्ने शहीदको उत्सर्ग अनुपम छ। शहीदको योगदानका अगाडि अरू सबै काम फिक्का साबित हुन्छन्। शहीद यत्र तत्र पूजनीय हुन्छन्। यिनी युगौं युग मरेर पनि बाँचिरहेका हुन्छन्। देशका निम्ति केही गर्न नसक्ने बाँचेर पनि मरिरहेका हुन्छन्। यिनै महान शहीदको उत्सर्ग प्रेमलाई अहिले सम्झिने अवसर आएको छ। विशेष गरी 2007 जनक्रान्तिको आगो सल्काउने शहीदहरू धर्मभक्त माथेमा शुक्रराज शास्त्री, दशरथ चन्द्र, गंगालाल श्रेष्ठको नाम अग्र पंक्तिमा आउँछ। राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जस्ता विभिन्न चरण पार गरे पनि शहीदका परिकल्पना भने यथावत छन्। बलिदानी दिनेहरू त कामना गरेर गए, तर बाँच्नेलाई शासकका यी हरकत देख्न र पचाउन हम्मे हम्मे भएको छ। शहीदप्रति सच्चा श्रद्धाञ्जली नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौ। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।